باب ما يحذر من زهرة الدنيا والتنافس فيها. بخاری شریف کے ابواب الرقاق پڑھے جا رہے ہیں. ابواب الرقاق ایسے مضامین کو کہتے ہیں جن مضامین میں دنیا سے بے رغبتی اور آخرت کی فکر اور دل کو نرم کرنے والے مضامین ہوتے ہیں. دنیا کی محبت کو کم کرنے کی ترغیب ہوتی ہے. حدثنا اسماعيل بن عبد الله قال حدثني اسماعيل بن ابراهيم بن عقبه عن موسى بن عقبه قال ابن شهاب حدثني عروه بن الزبير ان المسور بن مخرمه اخبره ان عمرو بن عوف وهو حليف لبني عامر بن لؤي كان شهد بدرا مع رسول الله صلى الله عليه وسلم اخبره ان رسول الله صلى الله عليه وسلم بعث ابا عبيده بن الجراح الى البحرين يأتي بجزيتها، وكان رسول الله صلى الله عليه وسلم هو صالح أهل البحرين وأمر عليهم العلاء بن الحضرمي، فقدم أبو عبيدة بمال من البحرين، فسمعت الأنصار بقدومه فوافقت صلاة الصبح مع رسول الله صلى الله عليه وسلم، فلما انصرف تعرضوا له، فتبسم رسول الله صلى الله عليه وسلم حين رآهم وقال أظنكم سمعتم بقدوم أبي عبيدة وإنه جاء بشيء. قال وجل يا رسول الله. قال فأبشروا وأملوا ما يسركم، فوالله ما الفقر أخشى عليكم، ولكن أخشى عليكم أن تبسط عليكم الدنيا كما بسطت على من كان قبلكم، فتنافسوها كما تنافسوها وتهلكهم كما أهلك وتهلككم كما أهلك كما ألحتهم وتلهيكم وتلهيكم كما ألحتهم. وحدثنا قتيبة قال حدثنا الليث عن يزيد بن أبي حبيب عن أبي الخير عن عقبة بن عامر أن النبي صلى الله عليه وسلم خرج يوما فصلى على أهل أحد صلاته على الميت، ثم انصرف إلى المنبر فقال إني فرط لكم وأنا شهيد عليكم، وإني والله لأنظر إلى حوضي الآن، وإني قد أعطيت مفاتيح خزائن الأرض، أو قال مفاتيح الأرض، وإني والله ما أخاف عليكم أن تشركوا بعدي، ولكن أخاف عليكم أن تنافسوا فيها. حدثنا إسماعيل قال حدثني مالك عن زيد بن أسلم عن الطائي بن يسار عن أبي سعيد الخدري قال قال رسول الله صلى الله عليه وسلم إن أكثر ما أخاف عليكم ما يخرج الله لكم من بركات الأرض. قيل وما بركات الأرض؟ قال زهرة الدنيا. حضرت عمرو بن عوف جو ہیں یہ جنگ بدر کے شرکا میں سے ہیں. کانا شہید بدرن، حضور صلی اللہ علیہ وسلم کے ساتھ بدر کے شریک ہیں. جو بدر میں شریک ہوئے ہیں صحابہ ان کی خاص فضیلت ہے بدریین. اللہ تعالیٰ نے شرکا بدر کے بارے میں یہ فرمایا تھا کہ بدر والوں کی میں نے مغفرت فرما دی، اس کے بعد میں وہ کچھ بھی کریں گے تو ان سے مؤاخذہ نہیں ہوں گا. تو بدری ہونا کسی صحابی کا وہ بھی ایک مستقل فضیلت ہے. حتیٰ کہ علماء کا تجربہ یہ ہے کہ جنگ بدر کے شرکا کے پورے نام لے کے دعا کرے تو وہ دعا بھی قبول ہو جاتی، برکت کے طور پر ان کے نام پہلے پڑھ کے پھر دعا کی جائے تو وہ دعا قبول ہو جاتی ہے. وہ فرماتے ہیں کہ حضور صلی اللہ علیہ وسلم نے حضرت ابو عبیدہ بن الجراح کو بھیجا بحرین کی طرف تاکہ بحرین سے جزیہ لے کر آئیں. جب مسلمان کسی غیر مسلم ملک پر جاتے ہیں اور ان کو اسلام کی دعوت دیتے ہیں تو اس کی تین صورتیں ہوتی ہیں. یا تو وہ مسلمان ہو جاتے ہیں، کیونکہ اسلام کی دعوت دینے کے لیے مسلمانوں کا جانا ہوتا ہے کسی غیر مسلم کے پاس مقابلے کی شکل میں. پہلے اسلام کی دعوت ہے، اسلام سمجھانا، اسلام کی دعوت دینا. اگر وہ مسلمان ہو جاتے ہیں تب تو خیر اسلام کا حصہ بن ہی جائے وہ، اور اگر مسلمان نہیں ہوتے تو پھر دو صورتیں ان کے سامنے رکھی جاتی ہیں. ایک صورت یہ ہے کہ تم ہمارے ماتحت ہو جاؤ اور ہمیں اس کی فیس ادا کرو. بہت معمولی سی فیس ان کی رکھی جاتی ہے اور وہ ان کو اپنے ماتحت لے لیا جاتا ہے. اس کو جو فیس ہوتی ہے اس کو جزیہ کہتے ہیں. اس میں پھر مسلمان ہی ان کی حفاظت کرتے ہیں، ان کی جان کی مال کی حفاظت کرتے ہیں، ان کے انتظامات کرتے ہیں، मतलब ये कि जिम्मेदारी हो जाती है मुस्लिम हुकूमत की उसके साथ सही रहने की, लड़ाई उनके साथ में जायज़ नहीं होती, वो इनके साथ लड़ नहीं सकते, ये उनके साथ लड़ नहीं सकते। इस्लाम ने इस उसूल को इसलिए रखा है ताकि आदमी इस्लाम का तफसील से मुताला कर सके। दावत देते ही जो बात दीन की बात सामने आती है वो इजमाली होती है, ब्रीफली होती है, लेकिन जब उनको जिजिये के ज़रिए से उनको अपने वो कर लिया जाता है, साथ में मिला लिया जाता है, तो जिजिये से फ़ायदे दो होते हैं। एक फ़ायदा तो ये होता है कि इस्लाम का गालिब होना मालूम हो जाता है, ज़ाहिर है कि जो आदमी माताहती को कबूल कर ले, जिजिया देने पर राज़ी हो जाए, तो उसने इस्लाम के ताकत को कबूल कर लिया, इस्लाम के बड़े होने को मान लिया, तो इस्लाम गालिब आ गया। दूसरी सूरत यह होती है कि वो इस्लाम की स्टडी कर सकते हैं, इस्लाम की तफसील से इस्लाम का जायज़ा ले सकते हैं, आखिर इस्लाम कहता क्या है, इस्लाम बोलता क्या है। इस्लाम में अल्लाह ने वो खूबियाँ रखी हैं कि अगर कोई आदमी सही इस्लाम से वाकिफ़ हो तो कबूल किए बगैर नहीं रह सकता। इस्लाम की खसूसियत यह है कि वो अपनी ज़ात में अट्रैक्शन रखता है, किसी अमरे खारिज की या किसी बैरूनी दबाव की उसके साथ या किसी चीज़ को ऐड करने की ज़रूरत नहीं है उसके साथ। इस्लाम के साथ हुकूमत हो तो वो फैलेगा, वरना नहीं, ऐसा नहीं। इस्लाम में खूबी है, बगैर हुकूमत के भी फैल जाएगा। इस्लाम के साथ माल हो तो वो फैलेगा, जैसे दूसरे मजाहब माल के ज़रिए से फैलाए जाते हैं। इस्लाम को इसकी ज़रूरत नहीं है, इस्लाम की ज़ात में खूबियाँ हैं। अगर किसी आदमी को आप वाकिफ़ करा देंगे सही ढंग से तो वो मान लेगा, चाहे उसके साथ में माल को ऐड नहीं किया गया, ना उसके साथ में ताकत का जोर चाहिए कि बाई फोर्स उसको किसी पर अप्लाई किया जाए, नहीं वो ताकतवर से ताकतवर के सामने अगर माकूल अंदाज में रख दिया जाए उसको तो वो लेने पर मजबूर हो जाता है। इसलिए जजिया का निज़ाम है कि भाई तुम इनको मौका दे दो ये खुद ही हो जाएंगे। सुना जो बहुत से ममालिक जिन पर जजिया था वो बाद में सब मुसलमान हो गए खुद ही, हत्ता कि बहरीन जो है जिसको जजिये के लिए भेजा जाता था वहाँ पे, पूरा बहरीन मुसलमान ही हो गया, वहाँ पर गैर मुस्लिम रहा ही नहीं। फिर कहीं एक अरसे तक सहाबा के ज़माने में सिंध का जो इलाका है वो फतह हुआ था और मोहम्मद इब्न कासिम के तवसुस से, तो ये सिंध का पूरा हिस्सा जो है जिसमें ये अफगानिस्तान भी आ जाता है, पाकिस्तान भी आ जाता है, दूसरा हिस्सा पूरा हिंदुस्तान का भी हिस्सा इसी के ज़ेर नगीन हो जाता है, तो ये सब का सब जो है ज़ेर असर हो गया था। फिर उसके बाद में जो है उनके साथ में वो जिजिया वाली मुसालहत हो गई थी जो कि सारे मुसलमान नहीं हुए थे उसमें, तो फिर उसके बाद में जो है ये अफगानिस्तान का जो इलाका है ये बाद में मुनकिर हो गया था कि हम नहीं देते जजिया। ये लोग जो थे अफगानी, इन्होंने कहा कि साहब जब जब बनू उमैया का दौर आया तो बनू उमैया के लोग जब टैक्स लेने के लिए पहुंचे तो उन्होंने कहा कि वो लोग कहाँ हैं जिनके पेट जो है ना वो पीठ से लगे हुए होते थे और सूरतें उनकी पीली हो जाती थी भूख प्यास की वजह से, कपड़े उनके मुकम्मल नहीं होते थे और पैरों में उनकी मामूली सी चप्पल होती थी, उनकी हालत से लगता नहीं था कि वो मजबूत लोग हैं, लेकिन हमें हिम्मत नहीं होती थी उनसे लड़ने की। तुम लोग पेट भरे लोग हैं, हम भी पेट भरे हैं, चलो मुकाबला करो, जो जीत जाएगा उसको पैसे वो ले ले, पहले से वो इस टाइप के लोग हैं। चुनाचे इनकार कर दिया और बनू उमैया वाले ले नहीं सके उनसे, सहाबा ने ले लिया था, सहाबा के मातहत हो गए थे वो जब तक सहाबा थे, सहाबा के बाद 25 साल तक और देते रहे बस वो, फिर उसके बाद उन्होंने जिजिया से इनकार कर दिया था कि हम नहीं देते, ताकत बस लड़ लो, बस जो जो जीतेगा वो ले ले, बस किस्सा खत्म। वो लड़ाई उन्होंने की नहीं उनसे, मगर यह है कि बाद में देखो पूरा इलाका ही मुसलमान हो गया, वहाँ पे कोई गैर मुस्लिम है नहीं। तो इस्लाम की फितरत में कुदरत ने लचक दी है, उतना ही वो उभरेगा जितना के दबाएंगे। ये खसूसियत है इस्लाम की कि जितना दबाया जाता है तो फिर वो अपना रास्ता निकाल लेता है। इसलिए हुजूर सल्लल्लाहु अलैहि वसल्लम ने बहरीन वालों के साथ में यही मामला फरमाया था कि उनके साथ जिजिया का निज़ाम था, उसी को फरमा रहे हैं कि वकान रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम हुवा सालह अहलल बहरीन। हुजूर सल्लल्लाहु अलैहि वसल्लम ने मुसालहत फरमाई थी बहरीन वालों से, व वा अमर अलैहिम अलाला इब्न अलहजरमी, और अमीर बना दिया था उन पर अला अला इब्न हजरमी को, अला इब्न हजरमी उसके जिम्मेदार थे। तो साल को साल जो है जाके वो जो माल जमा होता था बैतुल माल में मुसलमानों के, जो वहाँ के लोग अदा करते थे, वो माल को लाने लाना होता था। तो हुजूर सल्लल्लाहु अलैहि वसल्लम ने हज़रत अबू उबैदा को भेजा था, अबू उबैदा अमीन हाजिल उम्मा, हुजूर सल्लल्लाहु अलैहि वसल्लम का दिया हुआ लक़ब है अबू उबैदा को, کہ اس امت کا سب سے زیادہ امانت دار آدمی. حضور صلی اللہ علیہ وسلم نے کسی خاص صحابی کو کوئی خاص فضیلت دی, ان کے امتیازی وصف بیان فرمایا. یہ مطلب نہیں کہ دوسرے لوگ غیر امین تھے یا یہ کہ خلفاء راشدین میں امانت ان کے مقابلے میں کم تھی, نہیں, ان کا وصف امانت جو ہے نا بہت نمایاں تھا. وہ تو آپ کسی خاص خاص بات سے تعریف کرتے تھے. تو حضرت ابو عبیدہ کو حضور نے امین کا لقب دیا, امین ہذہ الامہ. یا پھر حضرت زید بن ثابت رضی اللہ تعالیٰ عنہ کو, حضرت زیدی ہے نا, حضرت معاذ بن جبل رضی اللہ تعالیٰ عنہ کو سب سے بڑے عالم ہونے کا آپ نے فتویٰ دیا ہے میراث کے مسئلے میں. اعلمہم بالفرائض, فرائض علم میراث کو کہتے ہیں. کسی کو کچھ کسی کو کچھ آپ نے کہا ہے. حضرت عبداللہ ابن مسعود کو حضور نے فرمایا کہ رضیت لامتی ما رضی له ابن ام بعد. عبداللہ ابن مسعود جس چیز کو پسند کرے گا میں اپنی پوری امت کے لیے اس کو پہلے سے پسند کر دیتا ہوں, اس کی پسند اتنی بہتر ہے. یہ آپ نے فرمایا, یہی وجہ ہے کہ امام ابونی پر رحمۃ اللہ علیہ عبداللہ ابن مسعود کے فتووں کو لیتے ہیں. فقہ حنفی اصل میں فقہ ابن مسعودی ہے, یہ فقہ حنفی اصلا فقہ عبداللہ ابن مسعود ہے. صرف تفسیر کے اندر جو ہے حضرت ابن عباس کی روایتوں کو ترجیح دیتے ہیں حنف, باقی مسائل میں ابن عباس کے مقابلے میں ابن مسعود کے فتووں کو ترجیح دیتے ہیں حنف. یہ قاعدہ ہے ان کے پاس. تو ایک ایک صحابی کے بارے میں, خاص خاص بڑے بڑے صحابہ کے بارے میں حضور نے خاص خاص باتیں فرمائی. اس میں سے حضرت ابو عبیدہ ہیں, ان کو امین ہذہ الامہ حضور نے فرمایا. تو ان کو بھیجا حضور نے بحرین مال لانے کے لیے. فقدم ابو عبیدہ بمال من البحرین. ابو عبیدہ بحرین سے مال لے کر آئے. فسمعت الانصار بقدومه. انصار کو ابو عبیدہ کے آنے کا علم ہوا کہ ابو عبیدہ آئے ہیں بحرین سے مال لائے. فوافقت صلاۃ الصبح مع رسول اللہ. صبح کی نماز میں سارے حضور صلی اللہ علیہ وسلم کے پیچھے نماز پڑھنے جمع ہو گئے. اپنے اپنے محلوں میں پڑھتے تھے نا, بہت سے حضور کی مسجد میں بھی پڑھتے تھے اور بہت سے اپنے اپنے محلوں میں بھی پڑھتے تھے. جہاں جہاں ہوتے تھے, قبا میں بھی نماز ہوتی تھی, دوسری جگہ میں بھی ہوتی تھی. بہت سی مساجد تھیں اپنی, جس کے مسجد جس محلے میں جو مسجد ہوتی ہے اس میں وہ پڑھ لیا کرتے تھے. موالی تھے بہت سے, موالی کہہ رہا ہوں, عوالی تھے. عوالی کہتے ہیں سبق کو, مدینہ منورہ سے بالکل دو دو میل کے فاصلے پر, ڈھائی ڈھائی میل کے, تین تین میل کے فاصلے پر جو ہے نا جو تھے وہاں سے ہوتے تھے. لیکن جب معلوم ہوا ابو عبیدہ آئے ہیں تو سارے یہاں پہ آ گئے. فسمعت الانصار بقدومه فوافقت صلاۃ الصبح مع رسول اللہ. وہ حضور صلی اللہ علیہ وسلم کے ساتھ صبح کی نماز میں وہ پہنچ گئے. فلما انصرف تعرضوا له. جب حضور صلی اللہ علیہ وسلم نماز سے فارغ ہوئے تو سارے صحابہ حضور کے سامنے آ کے بیٹھ گئے. فتبسم رسول اللہ حين رآهم. حضور صلی اللہ علیہ وسلم مسکرا دیے جب ان کو دیکھے اور فرمایا کہ اظنکم سمعتم بقدوم ابی عبیدہ. میرا خیال یہ ہے کہ تم کو ابو عبیدہ کے آنے کا پتہ چل گیا. وانه جاء بشيء, اور یہ کہ وہ کچھ لائے ہیں, تمہیں معلوم ہوا ہوگا, تم لوگ اس لیے زیادہ ہو گئے, آج جمع ہو گئے. قالوا اجل یا رسول اللہ. صحابہ نے کہا کہ جی ہاں, ہمیں اس کا علم ہوا تو یہ حاضر ہوئے ہیں. صحابہ مخلص تھے, سیدھے سادے تھے. جب انہیں معلوم ہوا بحرین سے مال آیا ہے, مال آتا کہیں کے لیے, سب دن تقسیم ہونے کے لیے آیا, وہ پہنچ گئے مسجد میں. اتنی رغبت یا اس طرح کا انداز جو ہے نا, یہ برا نہیں ہوتا, بلکہ یہ واجبی چیز ہے, صحیح ہے. بے اس کو جاتے تھے, معلوم ہی تھا حضور صلی اللہ علیہ وسلم کس کو باتیں ہیں. حضور فرما ابشرو, خوشخبری لو. مطلب ٹھیک ہے, اچھا کیا آپ آئے, دیا نہ آتے تو بلا کے دینا ہوتا, تو آپ نے ہمیں زحمت دینے سے بچا دیا کہ سب خود ہی پہنچ گئے. فابشرو, آپ نے فرمایا کہ خوشخبری لو. وأملوا ما يسركم, اور امید رکھو اس چیز کی جو تمہیں خوش کرے گی. مطلب تمہیں خوش کرنے والی چیز تمہیں مل جائے گی. پھر اس کے بعد حضور نے فرمایا کہ فواللہ ما الفقر اخشى عليكم. خدا کی قسم, فقر کا مجھے تم پر کوئی اندیشہ نہیں رہا. فقیری کا وقت گزر گیا, بہت دشواری آئی, کھانے کی تنگی, پینے کی تنگی, رہنے کی تنگی, پہننے کی تنگی, مہمان نوازی کی تنگی, شادی بیاہ کی تنگی, اخراجات وغیرہ کی بڑی تنگی رہی. لیکن جیسے ہی پھر فتوحات کا سلسلہ شروع ہو گیا, ادھر فتح خیبر فتح ہو گیا, ادھر علاقے کے علاقے شروع ہو گئے آنا, مال غنیمت ملنا بھی آگے شروع ہو گیا, یا تو اسلامی ملک کے اندر داخل ہو گئے بہت سے حصے, اور یا پھر ایسا ہوا کہ جو اسلامی ملک نہیں تھے وہ لوگ ماتحتی پر آ گئے, انہوں نے جناب ٹیکس دینے کو تیار ہو گئے وہ لوگ. تو حضور نے فرمایا کہ فقر کا مجھے تم پر کوئی اندیشہ نہیں ہے. ولیکن اخشى عليكم ان تبسط عليكم الدنيا كما بسطت على من كان قبلكم. लेकिन मुझे जिस चीज का डर है तुम पर, वो ये है कि तुम पर दुनिया फैला दी जाए, जैसे तुमसे पहलों पर दुनिया फैलाई गई। अल्लाह का निज़ाम यह है कि पहले लोगों पर सख्ती होती है, फिर कुशादगी कर दी जाती है। इलाकों के अंदर ऐसा हुआ है बहुत मुल्कों में, भाई पिछली कौमों में भी ऐसे ही हुआ है। ये इकतसादी खुशहाली, माशी खुशहाली जो है, ये कोई किसी खास मुल्क की खसूसियत नहीं होती, ये इलाकों के अंदर, कौमों के अंदर अल्लाह का एक निज़ाम है, चलता रहता है। और ये भी बिल्कुल मोबाइल किस्म की चीज़ है, आज यहाँ कल वहाँ, कल यहाँ कल वहाँ, परसों वहाँ, ऐसा है। मतलब चंद दिनों के लिए यहाँ, चंद सालों के लिए यहाँ, फिर चंद सालों के लिए यहाँ, साल 100-150 साल के लिए एक तरफ, फिर 100-200 साल में दूसरी तरफ, फिर 100-200 साल में तीसरी तरफ, ये निज़ाम चलता रहता है अल्लाह तबारक व तआला का। अब जाहिर है कि कौम सबा पर अल्लाह तआला ने जो सहूलत फरमाई थी, उसका तो आज तसव्वुर भी मुश्किल है, इतना अल्लाह तआला ने कुशादा फरमाया हुआ था उन लोगों को। जन्नतान यमीन व शिमाल कुलू मिन रिज़्क रब्बिकुम लक़द काना लिसबईन फ़ी मस्कनिहिम आया। कौम सबा वालों के इलाकों में बड़ी निशानियां हैं लोगों के लिए, कौम सबा के रहने की जगहों पर। जन्नतान यमीन व शिमाल, बागात थे सीधी तरफ भी है, बाईं तरफ भी। कुलू मिन रिज़्क रब्बिकुम वश्कुरू लहू, अपने परवरदिगार का रिज़्क खाओ और अल्लाह का शुक्र अदा करो। अल्लाह ने कहा शुक्र ही चाहिए, खाओ। बलदतुन तय्यबा व रब्बुन गफूर, बेहतरीन खुशगवार शहर है और माफ़ करने वाला रब है, खाओ पियो मज़े करो। ये कहा फ़ारदू, लेकिन लोगों ने नाशुक्री की, तो इतना फरावानी थी जिसकी हद नहीं। कौम शुएब बहुत नवाजी गई थी, बहुत उनके पास कारोबार थे बड़े बड़े, फिरौन को अपने वक्त के अंदर। तो पिछले ज़माने में ज़मीन जो है ना, दुनिया जो है ना, वो लोगों पर बख्त की गई, फैलाई गई, कुशादा की गई, खूब मिली दौलत उनको। हुजूर ने फरमाया कि मुझे तुम्हारे बारे में ये डर है कि कहीं तुम पर भी दुनिया को फैलाना दिया जाए जैसे तुमसे पहलों पर फैला दी गई। फतनाफसूहा कमा तनाफसूहा, तुम उनके दरमिया उस दुनिया को हासिल करने में ऐसे ही तनाफुस करो, एक दूसरे से आगे बढ़ने की हिरस करो, जैसे तुमसे पहले उन्हें एक एक दूसरे से दुनिया कमाने में आगे बढ़ने की हिरस की थी। खतरनाक जो है ना, ये है नक्शा, असल जैसे खतरे की घंटी है, जहाँ से फिर आदमी की तबाही और बर्बादी का रास्ता निकलता है, वो ये है। उसने फरमाया तनाफसुहा कमा तनाफसु मन काना कबलकुम, तुम उसके अंदर ऐसे ही तनाफुस करने लगो, आगे बढ़ने की हिरस करने लगो, जैसे तुमसे पहले उन्हें की थी। तनाफुस बाब तफाउल से है, एक दूसरे से आगे बढ़ना। दीन के मामले में एक दूसरे से आगे बढ़ने की रगबत दिलाई गई, इसमें कंपटीशन करो, इसमें मुकाबला करो। वफी ज़ालिका फलयतनाफसुल मुतनाफिसून, जन्नत के दर्जात हासिल करने में तनाफुस करना चाहिए तनाफुस करने वालों को, नेक आमाल करने में, नेक काम करने में, नेकियां अंजाम देने में। ये तुम्हारी मर्जी है कि तुम ये कर सकते हो, लेकिन दुनिया के मामले में तनाफुस पसंद नहीं किया गया। और यही इंसान की कमजोरी है कि वो दीन में तो तनाफुस नहीं करता, किनाआत करता है, दुनिया में तनाफुस करता है। दिन में ये है कि और क्या चाहिए भाई, नमाज पढ़ रहे हैं और क्या चाहिए, रोज़ा रखते हैं रमज़ान का और क्या चाहिए, हज भी कर लिया, ज़कात भी निकाल देते हैं। और अगर कुछ बोलिए तो बोले नहीं, दुनिया भी रहना है साथ में दीन भी रहना, ये बोलते खाली दुनिया पकड़ते, साथ में बल्कि दो चीज़ों को नहीं लेते, एक चीज़ को ले लेते। और बहुत किनात वाला मिजाज है कि ये जितना कर रहे हैं बहुत है, दीन दुनिया में किनात वाला मिजाज नहीं आता। जितना भी है उससे आगे का चाहिए, जितना भी है उससे आगे का चाहिए। और ये जो है ये बुराई की जड़ है। फतुह वतुलहीयकुम कमा अलहतहुम, फिर उसने उसका राज भी बता दिया, फिर ये दुनिया गाफिल कर दे तुमको जैसा कि गाफिल कर दिया इस दुनिया ने उनको, पिछलों को। तनाफुस जो है कसरत कसरत सामान, कसरत माल और एक दूसरे से आगे बढ़ने की फिक्र, ये आदमी को गाफिल कर देती है असल काम से। तो असल काम असल में आखिरत की तैयारी का है, असल काम इंसान की असल आखिरत की तैयारी का है। दुनिया दुनिया मज़रातुल आखिरा, दुनिया आखिरत की खेती, आखिरत की तैयारी के लिए आदमी दुनिया में आया है। अब जब इसमें ज़्यादा बिजी हो गया वो और इसमें दूसरे के साथ कंपटीशन में आ गया, तो फिर उसके पास टाइम ही नहीं रहेगा, वो जितना उसको मिला है काम ही नहीं चलेगा, तो फिर गाफिल गाफिल कर देगा। और गफलत अगर किसी में आ गई तो किस्सा ख़त्म हो गया, कुछ बाकी नहीं रहता उसके बाद। पहले गफलत आती है, फिर उसके बाद मसाइल शुरू हो जाते हैं। वतुल ही अकुम कमाल हतुम, गर्ज यह है कि एक मौके पर जबकि अल्लाह ताला ने हुजूर सल्लल्लाहु अलैहि वसल्लम को यानी बहरीन का जजिया मरहमत फरमाया, वहाँ हुजूर सल्लल्लाहु अलैहि वसल्लम सहाबा को तकसीम फरमाने लगे थे और सहाबा वो हासिल करने के लिए आए, तो आपने उनको तसल्ली भी दी, खुशी का इजहार भी किया, खुशखबरी भी दी। और फिर उसके बाद में ये फरमाया कि अब दुनिया की तंगी इतना मसला नहीं होता इंसान के लिए जितनी दुनिया की फराकी होती है। इस हदीस में आप सल्लल्लाहु अलैहि वसल्लम ने डराया है अपनी उम्मत को दुनिया के सामान से और दुनिया के माल के बढ़ने की सूरत में उन 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 बातों से जिसकी वजह से तबाही आती है, और वो ये है कि पहले हिर्स आती है उसकी और फिर गफलत आती है उसकी वजह से आखिरत की। तो ये दोनों चीज़ों से बचना चाहिए, हिर्स नहीं करना चाहिए, और अगर अल्लाह पाक ने बगैर हिर्स के दुनिया दे दी है तो फिर गफलत से बचना चाहिए। गफलत क्या है? गफलत है अहकाम इलाही से बेपरवाही, अल्लाह ताला के दीन से अल्लाह के अहकाम से बेपरवाही बरतना, यह गफलत है। चीज़ की दुनिया अज खुदा गाफिल बुदन मैं कुमाशो नुकराओ फर्जंदो जन, दुनिया क्या है? अल्लाह से गाफिल होने का नाम है, ना कि सोने और चांदी की चांदी का नाम है। ये आपने फरमाया कि वतुल्हीकुम कमा अलहत हूँ, वतुल्हीकुम कमा अलहत हूँ। इस्लाम के जो पसंदीदा सिफात हैं उसमें से एक किनात है, और किनात एक ऐसा जौहर है कि दुनिया के अंदर इंसान की आसूदगी का और खुशहाली का राज है। किनात एक ऐसा जौहर है कि आदमी कैसे खुश रहे, किस बात से खुश रहे, कैसे खुश रहता है आदमी। तो खुश रहने का राज वो किनात है, और किनात का मतलब ये होता है कि हासिल शुदा पर राजी रहना, और हासिल शुदा में जो चीज़ हासिल हुई है उसमें एडजस्ट कर लेना। किनात का राज ये है कि जितना हासिल हो गया उसमें एडजस्ट कर लेना, जो मिल गया उसमें सेटअप अपना बना लेना चाहिए, बल्कि उसमें थोड़ा सा बचा लेना। जिसका दूसरा मतलब ये बनता है कि खर्च पर कंट्रोल होना, ये आसूदगी का राज है, खुशहाली का राज है, ये खुशी का राज है। हाल चाहे खुश हो ना हो, लेकिन आदमी खुश खुश रहता है, बशाशत रहती है, कर्जे का बोझ सर पे नहीं होना, और जो चीज़ काम चल जिस चीज़ से इस वक्त आदमी का काम चल रहा है उससे आगे के ऊपर उसकी नज़र नहीं होना। एक बुजुर्ग ने लिखा है कि किनात एक ऐसी चटनी है कि जिससे रोटी बहुत आसानी से खाई जाती है और टाइम आसानी से पास हो जाता है, और इसके अंदर राज ये है कि अल्लाह तबारक व ताला एक बात चाहते हैं, वो ये कि कुछ चीज़ें तुम्हें दुनिया में मिलेंगी, कुछ नहीं मिलेंगी, कभी ज़्यादा मिलेगा कभी कम मिलेगा। तो जो नहीं मिला उसके पीछे भागने और उसकी उसकी तमन्ना में और आरजू में रहने का ये दुनिया मौका नहीं है। तुम्हें बहुत कुछ नहीं मिलेगा, जिस मंजिल पे भी जाओगे वहां जाके ये देखोगे कि तुम्हें कुछ नहीं मिला हुआ है। अब हर वो चीज़ जो नहीं मिली हुई है उस पर नजर करोगे तो उसकी तो कोई लिमिट नहीं है, जब लिमिट नहीं है तो उस पर नजर करोगे तो उसकी हिरस के अंदर जलते रहोगे, हमेशा फिक्र में रहोगे, और ये फिक्र खुद एक फक्र और मोहताजगी है। ये फिक्र जो है ये खुद एक फक्र और मोहताजगी है। जिस आदमी के पास 10 डॉलर नहीं है उसके वास्ते वो किसी के सामने हाथ फैलाता है, तो जिसके पास 10 लाख के बाद में है वो भी ऐसे ही हाथ फैलाता है, फिर उसके दिल में भी वैसे आरजू और तमन्ना है। एक साहब ने एक बुजुर्ग को हदिया दिया, उसके बाद तो उन्होंने कहा कि भाई इतने नहीं रखो फिर बाद में देखेंगे, कहने नहीं नहीं ले लीजिए ले लीजिए। तो कहने कि एक बात बताओ, ये जो तुम मुझे दे रहे हो तुम इसकी ख्वाहिश रखते हो कि तुम्हें मिल जाए कहीं से इतना और तुम्हारे माल में इजाफा हो जाए? तो कहने लगे हाँ, बुजुर्गों की खिदमत करते इसलिए ताकि माल में बरकत हो जाए, मिल जाए हम। तो फरमाया कि तुम्हें इसकी ख्वाहिश है कि तुम्हें मिल जाए, और मुझे इसकी ख्वाहिश नहीं है कि ये मुझे मिल जाए, तो बताओ इसका मोहताज अपन दोनों में कौन ज्यादा है? ये तुम ही ज्यादा होगा, रखो अपने पास। असल इसका राज ये है कि जो हासिल नहीं हुआ है इंसान को वो बहुत है, और किसी मंजिल पे जाके भी आदमी ये नहीं कह सकता कि अब मुझे मजीद कुछ हासिल होना नहीं है। तो जो हासिल नहीं हुआ उस पर नजर जाती है तो उसकी तमन्ना में, एक तो हर चीज हासिल होना मुकद्दर में नहीं, अमल इंसान ही मा तमन्ना, हर चीज इसकी ख्वाहिश करेगा, क्या वो मिलेगी आदमी को? वो तो नहीं मिलेगी। मा कुल्लु मा यतमन्नल मर्उ मुद्रिकुहु तजरी रियाहु बिमा ला तश्तहि सुफुनु, ये उसूल नहीं है कि आदमी जिसकी तमन्ना करे वो उसको मिले। हवाएं हमेशा चला करती हैं उसके बरखिलाफ जिधर कश्तियों को चलना होता है। बसा औकात ऐसा होता है कि कश्ती एक तरफ चलना चाहती है, बादबानी जो कश्ती हवा पे चलने वाली जो हवा पर डिपेंड होती है तो वो उसका एक रुख हो चलने चलने का, और जना हवा चल रही है दूसरे रुख पे तो वो बेचारे मजबूरी में दूसरे रुख पे चलना शुरू हो जाती है। पहले ये दुखानी कश्तियाँ तो थी नहीं, स्टीम की कश्तियाँ तो थी नहीं, हवा हवा पर डिपेंड करती थी। इसी वजह से अगर 2 महीने में हज करने के लिए जाना है तो 4 महीने पहले निकलना पड़ता था। अगर आपको अंदाजा है कि 2 महीने में पहुंच जाएंगे जिद्दा हज करने के लिए, तो सफर शुरू करते थे कब? 4 महीने पहले करते थे, कि पता नहीं ये 2 महीने में भी पहुंचेंगे या 3 में पहुंचेंगे या 4 में पहुंचेंगे। वजह उसकी है कि बस दूसरी तरफ हवा का झोंका आ गया, वो उसने देखे भगा गया, चला गया बहुत दूर तक, 500 मील निकल जाते थे दूसरे रुख पे। फिर जब हवा अपने फेवर में आई तो फिर अपने सही रुख पे चलते थे, चलते थे 15 दिन की नहीं है, फिर पहुंचते थे 1.5 महीने में। अजीब सूरत है, खाना खत्म, पानी खत्म, मर जाते थे। पहले कफन उफन लेके इसीलिए जाते थे कि कोई भरोसा नहीं होता था आने जाने का, सबसे सलाम अलैहि वो कर करा के, लोग भी समझ गए थे कि बस जिसको देखना हो अभी देख लो इसे, बस फिर ये दिखने उखने वाला नहीं है इसके बाद, वो भी ऐसे समझता था। तो ये कह रहा है शायर, मा कुल्लु मा यतमन्ना अल-मर्उ मुद्रिकुहु तजरी रियाह बिमा ला तश्तही सुफुनु। आदमी जिसकी तमन्ना करता है हर वो चीज़ उसको नहीं मिलती है, हवाएं चला करती हैं उसकी उस तरफ के जिस तरफ कश्तियां नहीं चाहा करती हैं। उसकी वजह से क्या है, एक किस्म का इफलास आदमी को रहता है, अंदर से भूख रहती है, और उसकी वजह से आखिरत की तैयारी नहीं हो पाती। फिर गफलत उसका लाजमी नतीजा है, उसका सबसे बड़ा जो समझ लीजिए कि साइड इफेक्ट है, जो नुकसानदेह है, वो ये है कि फिर गफलत उसका लाजमी नतीजा है कि चार तरफ आदमी फिर अपने नज़र दौड़ाता है। और एक तीसरा बहुत बुरा उसका असर होता है, वो हासिल शुदा पर नाशुक्री, जो चीज़ मिली हुई है उसके ऊपर जहन ही नहीं जाता कि कितनी बड़ी नेमत अल्लाह ने दी हुई है, कितनी बड़ी मेहरबानी अल्लाह तबारक व तआला की है, ये दिमाग में नहीं रहती बात। और नाशुक्री जो है ये एक मुस्तकिल गुना है, शुक्र जो है ना फर्ज है, नाशुक्री हराम है। और इस नाशुक्री के फिर अपने बबाल है, लाइन शक्कर तुम लाजीदन्नकुम वलाइन कफरतुम इन्ना अज़ाबी लशदीद, अगर शुक्र करोगे तो इजाफा करता रहूंगा, नाशुक्री करोगे तो फिर जो दिया था वो भी खींच लूंगा। हम खुद करते हैं बच्चों के साथ ऐसा, एक कैंडी पे राजी नहीं है, दूसरे पे इसरार कर रहा है, आपने एक एक ही लाई हुई थी, सबको एक एक बांट दी, अब वो एक लड़ा हुआ है कि नहीं मुझे तो, मैं तो उसका भी लूंगा, मैं तो उसका भी लूंगा, तो आप थोड़ी देर के लिए करते हैं कि जो उसके हाथ में का है वो भी खींच लेते, चल ला इधर, फिर जब उसका दिमाग ठीक होता है तो फिर वो एक पे नहीं आगे पे भी राजी हो जाता है कि मैं ठीक है ले लो, जो भी मिल गया वो ले लो। ये मिजाज है इंसान का, और इंसान के मिजाज के अतबार से बर्ताव अल्लाह तआला भी करते हैं। तो अगर नाशुक्री होती है तो वो पहले हाई सो भी खींच लेते हैं, फिर उसके बाद थोड़ा थोड़ा करके उसको देते हैं, फिर दुम सीधी रहती है। तो ये परेशानी पेश आती है कि हालात में फिर परेशानियाँ आती हैं इंसान को, तो जो हासिल शुदा है उस पर नाशुक्री हो जाती है, किनाज भी नहीं रहती, तसल्ली भी फिर नहीं रहती तबीयत को, टाइम भी फिर आदमी के पास में नहीं रहता है। तो कोई एक चीज़ नहीं है, इसलिए इस्लाम ने जो तरीका इख्तियार किया, जो तालीम दी इस्लाम ने, वो ये है कि तुम जायज़ तदबीर कर लो, और बहुत ज़्यादा गम और घुले बगैर जो कुछ अल्लाह पाक ने रहमत फरमाया है बस उसमें एडजस्ट हो जाओ। हत्ता कि इब्राहिम इब्न अदहम रहमतुल्लाह ने एक बड़ी अजीब बात फरमाई, उन्होंने फरमाया कि जब मुझे कर्जे की ज़रूरत पेश आती है किसी की ज़रूरत की वजह से, तो मैं अपने नफ्स से कहता हूँ कि भैया तू ही कर्ज़ा दे दे मुझे, मतलब दूसरों के पास में भी लेके उनको देना ही है ना, तो दूसरों के पास अब पैसे लेके देना है तो मैं तेरे से अब ये कर्जा ले लेता हूँ कि तू सब सब्र कर ले, बाद में तुझे दे दूंगा, जब आएगा तो तुझे दे दूंगा। उन्होंने कहा कि ये तरीके से मुझे इतनी आफियत है जिसकी हद में, सुकून में है ज़िंदगी, जब उसको ज़रूरत पड़ती है तो उसी से कर्ज़ा मांग लेता हूँ कि भाई कर्ज़ा मेरे पर, तुझे बाद में दे दूंगा, मिठाई खिलाओ तो ठीक है सब कर्ज़ा हमारे ज़िम्मे, बाद में कभी खिला दें, कि कहीं से आ गई तो चलो भाई खा लो, बगैर कुछ किए कि मेहनत नहीं, मशक्क़त नहीं, कुछ नहीं, ख्वाहिश हो गई सैर तफरी, चलो भाई कर्ज़ा हमारे ज़िम्मे, कुछ और चीज़ की ख्वाहिश, या ये कि आदमी को ज़रूरत ही पेश आ गई तो चलो ठीक है ज़रूरत ही को थोड़ा सा वो कर लो आगे पीछे, भूख है, प्यास है, शिद्दत है, तंगी है, सफ़र है, हज़र है, बहुत से मसाइल होते हैं। और घरेलू ज़िंदगी के अंदर अगर ख़वातीन में ये वक्त आ जाए क़नाअत का, तो मत पूछिए कि किस कदर आफियत होगी। ख़वातीन में अगर क़नाअत का मिजाज आ जाए तो उससे जो आराम घरेलू ज़िंदगी में होता है उसमें 2 फ़ायदे हैं, एक तो यह है कि दोनों की ज़िंदगी मज़े की गुजरती है, और दूसरे ये है कि मर्द के दिल में औरत की इज्जत बढ़ जाती है। औरतें इस राज को नहीं समझती, जो औरत सवाल न करे अपने शौहर से उस औरत की इज्जत मर्द के दिल में बहुत होती है। बल्कि एक हदीस में ये है कि एक सहाबी ने हुजूर सल्लल्लाहु अलैहि वसल्लम से ये पूछा था कि अल्लाह के पास महबूब होने और लोगों के पास महबूब होने का राज क्या है, حضور صلی اللہ علیہ وسلم فرمایا کہ جو اللہ کی جو دنیا ہے تو اس سے مستغنی ہو جا، اللہ کی جو دنیا ہے اس سے مستغنی ہو جا، اللہ تجھے چاہنے لگے گا. سمجھانے کا انداز ہے حضور کا. اور لوگوں کے پاس جو ہے اس سے تو مستغنی ہو جا، لوگ تجھے چاہنے لگیں گے. جو لوگوں کے پاس ہے آدمی اس سے اپنا ذہن ہٹا لے، امید نہ رکھے، لوگ اس سے محبت کرنے لگتے ہیں. اور جو اللہ کے پاس ہے اگر آدمی اس سے امید نہ رکھے تو اللہ اس سے محبت کرنے لگتے ہیں کہ یہ تو کسی چیز پر نظر نہیں ڈالتا، یہ تو مجھ پر ہی نظر رکھتا ہے صرف. تو جو آخرت میں اللہ کے پاس ہے اس پر نظر رکھنا تو اللہ کو برا نہیں، لیکن جو دنیا میں اللہ کے پاس ہے اس پر نظر رکھنا اللہ کو تھوڑا پسند نہیں اتنا. وہ تو میں نے امتحان کے لیے رکھا ہوا ہے، اگر تو پسند نہ کرے تو مجھے زیادہ پسند ہے، اگر پسند کرے تو اجازت ہے، اگر پسند کرے تو ناجائز نہیں ہے، اگر پسند کرے تو اجازت ہے، البتہ اس کی حدود ہیں. ایک فائدہ یہ ہوتا ہے کہ عزت بڑھ جاتی ہے، اور دوسرا فائدہ یہ ہے کہ جب عزت بڑھتی ہے تو محبت بڑھتی ہے، محبت بڑھنے کے ساتھ میں پھر آدمی جتنی توقع کرتے ہیں گھر والے، اگر اس کے دل میں احساس ہے تو بعض بے غیرت قسم کے مرد ہوتے ہیں ان سے بحث نہیں آتے، بے مروت قسم کے ہوتے ہیں ان سے بحث نہیں ہے، سخت دل ہوتے ہیں. جو نرم دل ہیں، خوش طبع ہیں، سمجھتے ہیں نزاکت کو، ذمہ داریوں کو، ان کے پاس یہ ہے کہ پھر وہ پہلے سے بھی زیادہ سلوک کرتے ہیں، اچھا معاملہ ہوتا ہے. اور سب سے بات یہ ہے کہ ہیڈک نہیں رہتا، پھر مناقشہ نہیں ہوتا، تو میں نہیں ہوتی، آپس میں ایک دوسرے کا دل کھٹا نہیں ہوتا، خوشی رہتی ہے قسم کی میں چلو ٹھیک ہے. یہ بہت بڑا اصول ہے قناعت، جو ہے یہ اسلام کا بہت بڑا اصول ہے. اور قناعت کے مقابلے میں جو ہے نا وہ حرص ہے، اور حرص کے ساتھ میں تنافس ہے، تنافس کے ساتھ میں غفلت ہے، غفلت کے ساتھ میں پریشانیاں ہیں دنیا کی بھی اور آخرت کی بھی. یہ آپ صلی اللہ علیہ وسلم نے بطور راز کے بیان فرمایا. اور یہ ایک ایسے موقع پر آپ نے فرمایا جب دنیا کی خوب زیادہ کثرت ہونے لگی تھی، تو حضور نے فرمایا کہ اب فقر تو سمجھ لو گیا، فقر کا تو اندیشہ نہیں رہا، اب یہ ہے کہ اس بات کا ڈر ہے کہ کہیں مال بڑھ نہ جائے اور پھر یہ تمہارے لیے پرابلم نہ پیدا کر دے. سامان کی زیادتی، مال کی زیادتی مسائل پیدا کر دیتی ہے. علماء نے فرمایا کہ اگر اللہ تبارک و تعالیٰ بغیر زیادہ اہتمام کے، بغیر کسی خاص تکلف کے، بغیر حرص و طمع کے عطا فرما دے تو یہ ان کی نوازش ہے، یہ ان کی نوازش ہے، انعام ہے اللہ تبارک و تعالیٰ کا، آدمی شکریہ ادا کرے. اور سہولت اللہ نے اگر دی ہے تو آرام سے ہر چیز رہے، آرام سے رہے ہر چیز میں. اچھے خوب پیسے دیے ہیں، اچھا مکان بن سکتا ہے تو اچھا مکان بننا منع نہیں ہے. خوب پیسے اللہ نے دیے ہیں، اچھی گاڑی میں آدمی سواری کر سکتا ہے تو اچھی گاڑی کو رکھنا منع نہیں ہے. خوب اللہ پاک نے پیسے دیے ہیں، اچھے کپڑے پہنے جا سکتے ہیں تو اس کو منع نہیں ہے. اللہ نے سہولت دی ہوئی ہے، اچھے کھانے کی سہولت ہے، اس کو اللہ نے منع نہیں فرمایا ہے. ممانعت وہاں ہوتی ہے کہ جب آدمی کے پاس کم ہو اور پھر اپنے اس سے زیادہ پر آدمی نظر کر کے اس میں پریشان ہو. بقیہ یہ اللہ پاک کی ترتیب ہے کہ آدمی اس کو اللہ نے قرآن پاک میں مال کو اور دنیا کی چیزوں کو خیر بھی فرمایا ہے. وَإِنَّهُ لِحُبِّ الْخَيْرِ لَشَدِيدٌ، یہ خیر کی محبت میں بڑا سخت ہے. داؤد علیہ السلام کا قصہ مشہور ہے کہ ایک مرتبہ سونے کے پروانے ان پر گرنے لگے، بارش ہونے لگی سونے کے پروانوں کی، داؤد علیہ السلام اس کو سمٹنے لگے. حمام میں ہو رہا تھا یہ کام، غسل کرنے کے لیے حمام میں پہنچے، وہاں بارش شروع ہو گئی اور بارش میں سونے کے پتنگے گرنے لگے، اور آزمائش کے طور پر تھا یہ. انہوں نے جناب والا نہانا دھونا چھوڑ اور پتنگے جمع کرنے شروع کر دیے، سمیٹنے شروع کر دیے. تو اللہ تعالیٰ نے پوچھا کہ داؤد یہ کیا ہو رہا ہے، تم دنیا کی طرف متوجہ ہو؟ تو کہنے لگے پروردگار یہ آپ کی رحمت ہے جو بارش کی طور پر برس رہی ہے، تو میں تو آپ کی رحمت کا بہت زیادہ محتاج ہوں، آپ کی رحمت سے استغنا تھوڑی ہے. اب اگر کسی کو ذریعہ ذرائع آمدنی خدا دے دے تو اللہ پاک کی رحمت ہے، اس کو منع نہیں کیا جاتا کبھی بھی. عقبہ ابن عامر کی روایت ہے کہ نبی صلی اللہ علیہ وسلم ایک مرتبہ باہر تشریف لائے اور احد والوں کے لیے آپ نے دعا فرمائی جیسے میت کے لیے دعا کی جاتی ہے. پھر آپ منبر کی طرف تشریف لائے اور پھر اس کے بعد فرمایا کہ انی فرط لکم وانا شہید علیکم، میں تمہارے لیے آگے جانے والا ہوں. جب چھوٹا بچہ کسی کا مر جاتا ہے تو اس کو فرط کہتے ہیں، یعنی ماں باپ جانے سے پہلے وہ پیشگی طور پر اللہ تعالیٰ کے پاس جا کے ان کا انتظام کرنے والا ہے. فرط اس کو کہتے ہیں کہ جو ذخیرہ ہو، اور جو آپ کسی جگہ جا رہے ہوں تو آپ کے جانے سے پہلے آپ نے کسی آدمی کو بھیج دیا ہو کہ وہاں ذرا انتظام کر لینا. آپ کسی شہر میں جا رہے ہیں کہیں آپ کو ٹھہرنا ہے، آپ نے اپنے دوست کو وہاں بھیج دیا کہ دیکھو مکان صحیح ہے کہ نہیں ہے، सामान उसमें रखा हुआ है कि नहीं है, ज़रूरी सामान चीज़ें हैं या नहीं है, उसको फ़र्द कहते हैं। हुज़ूर ने फरमाया कि मैं अपनी उम्मत के लिए फ़र्द हूँ, कि आखिरत में मैं जा रहा हूँ और अपनी उम्मत से पहले मैं जाऊँगा और उम्मत के लिए वहाँ इंतज़ाम करूँगा सहूलतों का उनकी। अल्लामा नववी रहमतुल्लाह अलैह जो मुस्लिम शरीफ के शारह, उन्होंने फरमाया कि ये हदीस उम्मत के लिए सबसे बड़ा सहारा है, उम्मत के गुनहगारों के लिए भी और उम्मत के फरमाबरदारों के लिए भी, औसात मोमिनीन हो या गैर औसात मोमिनीन हो, यह हदीस सबसे बड़ा सहारा है। कि हुजूर ने यह नहीं फरमाया कि तुम में जो बहुत मुत्तकी परहेजगार हैं उनका तो मैं सहारा हूँ और दूसरों का नहीं, फरमाया फरातुन लक, मैं अपनी उम्मत का सहारा हूँ। फिर फरमाया कि वाना शहीद उन अलैकुम, और मैं गवाही भी दूंगा तुम्हारे ऊपर। और फिर फरमाया कि वह इन्नी वल्लाहि लअन्ज़ुरु इला हौज़ी अलआन, खुदा की कसम मैं अपने हौज़ को अब देख रहा हूँ। हुज़ूर सल्लल्लाहु अलैहि वसल्लम ने उस वक्त ये बताया कि मुझे जो अल्लाह पाक हौज़ देने वाले हैं, हौज़ कौसर, जिसे मुझे अपनी उम्मत को पिलाना है, वो मुझे नजर आ रहा है। फिर उसके बाद में फरमाया कि वह इन्नी कद उती तो मफातीह खज़ाइन अल-अर्ज़, और ये बात याद रख लो कि ज़मीन के ख़जानों की चाबियाँ मुझे दे दी गई हैं। ज़मीन के अंदर से जो ख़जाने निकलने वाले हैं दुनिया के अंदर फतूहात के और दुनिया के अंदर बरकत के, खैर के, माल दौलत के, ये मुझे दे दिए गए। चनाचे इस उम्मत को मिलना तय हो गया, वो उम्मत खा रही है, पी रही है, लूट रही है, खूब सदियों तक लूटती रही, लूटती रहती है। बल्कि अब ये जितने ख़जाने ज़मीन से निकल रहे हैं और जितनी तरक्की है, वो दरअसल इस हदीस शरीफ की तशरीह है, चाहे मुसलमानों के लिए हो चाहे अगर मुस्लिमों के लिए हो, ये हुजूर ही की बरकत से मिल रहा है सबको। फरमाया कि ज़मीन के ख़जाने उसकी चाबियाँ मुझे दे दी गई हैं। फिर उसके बाद फरमाया कि खुदा की कसम मुझे तुम्हारे बारे में इसका अंदेशा नहीं है कि तुम मेरे बाद शिर्क करने लगोगे। सहाबा को फरमाया कि तुम मुशरिक हो जाओगे, मुझे इसका अंदेशा नहीं रहा, क्योंकि हुजूर ने अपने तालीम का अंदाज ऐसा रखा कि अरबों में शिर्क आना आसान नहीं रहा, जड़ें कट गई उसकी। तो फरमाया कि मुझे इस बात का इत्मीनान है कि मैं तुम शिर्क में मुब्तला होंगे, मैं इसका अंदेशा नहीं करता हूँ, लेकिन मुझे इसका डर जरूर है कि तुम में माल के बहाने की हिस्स आ जाए। वलाकिन अखाफ अलैकुम अन तनाफसु फीहा, ये है मसला जिसके बाद में फिर बहुत मसाइल खड़े होंगे। पहले ज़माने से लेकर आज तक यही चीज़ें रही हैं और आज भी यही मसला है उम्मत का। इसी तनाफस के जज्बे में आदमी ईमान बेचता है, इसी तनाफस के जज्बे में लड़ाई झगड़े हैं, इसी तनाफस के जज्बे में आदमी दूसरों की रियायत करने पर मजबूर है, वही मालो दौलत की हिरस और आयश की मज़े से मज़े की ज़िंदगी गुजारने की हिरस, अपनी हुकूमत की हिरस, हिफाजत की हिरस, अपनी दौलत की हिफाजत की हिरस, ये जो है ना मसाइल खड़ा करती है। अगर आदमी में हिरस ना हो तो ये मसाइल ही ना हो। इसी तरह एक अबू सईद खुदरी रजी अल्लाह तआला की रिवायत है जिसमें हुजूर सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि इन्ना अक्सर मा अखाफ अलैकुम, सबसे ज़्यादा जिस चीज़ का डर मुझे तुम्हारे ऊपर है वो ये है कि जो ज़मीन की बरकतें अल्लाह निकालने वाला है उसमें तुम फंस जाओ, इसका मुझे बड़ा डर है। क्योंकि उम्मत के मालदारों को और जहाँ दुनिया की कसरत है वहाँ वालों को खास तौर पर हुजूर ने तंबीह फरमाई कि इसमें लग कर कहीं आदमी दीन से गाफिल ना हो जाए, अहकाम इलाही से गाफिल ना हो जाए। साहबा ने पूछा कि ज़मीन की बरकतों से क्या मुराद है, फरमाया ज़हरतुद दुनिया, दुनिया की रौनक और दुनिया की बहजत, चमक दमक, दुनिया की चमक दमक और उसकी रौनक। حدثني محمد بن بشار حدثنا قال حدثنا محمد بن جعفر قال حدثنا شعبة قال سمعت أبا جمرة قال حدثني زهد بن مضرب قال سمعت عمران بن حسين رضي الله عنه أن النبي صلى الله عليه وسلم قال خيركم قرني، حضور صلى الله عليه وسلم نے فرمایا کہ تم میں بہترین میرا زمانہ ہے، سب سے بہترین زمانہ میرا زمانہ ہے، میں اور میرے ساتھی زمانے میں سب سے بہترین زمانہ ہے، ثم الذين يلونهم، پھر اس کے بعد والے جو ان سے لگے ہوئے ہوں گے ان کا سب سے بہترین ہوگا، ثم الذين يلونهم، پھر اس کے بعد میں جو ان سے لگے ہوئے ہوں گے ان کا سب سے بہترین ہوگا۔ حضرت عمران کہتے ہیں کہ مجھے یہ اچھی طرح یاد نہیں رہا کہ یہ حضور صلی اللہ علیہ وسلم نے دو مرتبہ یلونہم کا لفظ فرمایا یا تین مرتبہ فرمایا، ثم الذين يلونهم، ثم الذين يلونهم، ثم الذين يلونهم، تینوں خطاب میں فرمایا یا دو مرتبہ، بہرحال یہ ہے کہ صحابہ، تابعین اور تبع تابعین، یہ تین زمانے۔ ثم يكون بعدهم قوم يشهدون ولا يستشهدون، پھر اس کے بعد میں لوگ آئیں گے گواہی دیں گے جب سے ان سے گواہی مانگی بھی نہیں جائے گی، خود ہی بڑھ بڑھ کے، ویخونون ولا یؤتمنون، اور خیانت کریں گے اور امانت داری ان میں نہیں رہے گی، وینذرون ولا یوفون، اور نظر مانا کریں گے اور پورا نہیں کیا کریں گے، کام بننے سے پہلے نظر مان لی کہ اگر میرا یہ کام ہو گیا تو یہ کام کروں گا، کام پورا ہو گیا انجان مار دیا، جیسے اللہ میاں سے کوئی بات ہی نہیں ہوئی تھی، پوچھتے ہی نہیں پھر اللہ تعالیٰ، قرآن پاک میں اللہ نے شکایت کی ہے کہ جب مصیبت میں پھنستے ہیں تو مجھے پکارتے ہیں، اور جب میں مصیبت سے نکال دیتا ہوں تو پھر ایسا انجان ہو جاتا ہے کہ مجھے پہچانتا بھی نہیں، مجھے کبھی اس نے پکارا ہی نہیں، ایسا لگتا ہے کہ اس نے مجھے کبھی مجھ سے کبھی دعا ہی نہیں کی تھی اس نے اللہ تعالیٰ. ابھی دوسری طرف سے منہ پلٹا کے چلتے تھے. وَيَظْهَرُ فِيهِمُ السَّمَنُ، اور پھر یہ ہے کہ خوب عیش کی ان کے اندر جو ہے نا خواہش آ جائے گی، مزے سے رہنے کی، خوب موٹے تازے فربا ہو جائیں، کام کچھ بھی نہ رہے. ایک موٹے تازے ہو جانا ہے بیماری سے، اور سرد علاقے میں رہنے کی وجہ سے، فیات نہیں گلنے کی وجہ سے. ایک موٹے تازے ہونا ہے موٹے تازے ہونے کی خواہش سے. یہ عام طور پر ہوتا ہے بادشاہوں میں، مالداروں میں، بہت زیادہ مرفع الحال لوگوں میں. بس یہ ہے کہ آج کل یہ علم چلا ہے کہ موٹے ہونا برا ہے، ورنہ پہلے یہ تھا کہ جو جتنا موٹا انہیں اتنا خوش نصیب سمجھا جاتا تھا. ابھی گاؤں وغیرہ کے اندر، دیہات میں، اپنے مشرقی میں، ارے کیا کھا پی کے مست خلندر موٹا ہے، بیل ہے، سب گھی پینے کی عادت ہے کہ صاحب بہت طاقت اس سے آئے گی، گھی پیتے اور ساری بیماریوں کی جڑ. پھر کیوں ڈاکٹر صاحب، اصلی گھی کھائیں گے، گھی پئیں گے. اس حدیث میں آپ صلی اللہ علیہ وسلم نے حضرات صحابہ کی تعریف کی، تابعین کی تعریف کی، تبع تابعین کی. تو جو صفات ان میں تھی، جو خیر کا غلبہ ان میں تھا، وہ اصل میں عیاری ہے. اب صحابہ کی زندگی کو دیکھ لو، پتہ چل جائے گا ان کا ایمان کیسا تھا، ان کے اخلاق کیسے تھے، ان کا مزاج کیسا تھا، ان میں مروت کیسی تھی، ان کے اندر بودباری کیسے تھی، ان کے معاملات کیسے تھے، ان کی معاشرت کیسی تھی، ان کے کھانے پینے کے طور طریق کیسے تھے، ان کا رہن سہن رنگ ڈھنگ کیسا تھا، ان کی خوشیاں منانے کا طرز کیا تھا، ان کے غم منانے کا طرز کیا تھا، ان کے مسائل کیا تھے، ان کو دلچسپی کس چیز سے زیادہ تھی، وہ کیا کر کے زیادہ خوش ہوتے تھے، کیا چیز مس ہونے سے ان کو افسوس ہوتا تھا. جب حضور نے کہا کہ یہ سب سے بہتر زمانہ ہے، تو ان کے حالات کو دیکھا جائے. اور پھر دوسرے مرحلے میں تابعین، پھر تیسرے نمبر پر تبع تابعین. پھر اس کے بعد میں تو فرمایا کہ یہ چیزیں آ جائیں گی، اور جس سوسائٹی کے اندر یہ باتیں آ جائیں نا، اس میں پھر مزہ باقی نہیں رہتا. اور اس کے اندر بتایا چل رہا ہے کہ یہ اندرونی بیماریاں آ جاتی ہیں، اور اس سے پتا چلا ہے کہ سب سے پہلے خرابی اندرونی اخلاقی بیماریوں کی آتی ہے. اصل خرابی انسان کی کیا ہے؟ کہ اس کے اخلاق خراب ہو جائیں، خیانت اس میں آ جائے، امانت داری اس میں نہ رہے، وعدے پر جمنا اس میں نہ رہے. ینظرون ولا یوفون کا مطلب یہ ہے کہ اپنی بات پہ جمع نہیں رہنا ہے، چاہے اللہ کے ساتھ ہو غیروں کے ساتھ ہو، بیچ میں دخل دینا کسی کی. یشہدون ولا یستشہدون، خود ہی دوسروں کے دخل معاملات میں دخل دینا. حب العیش، زندگی کا مزہ. حدثنا یحیی بن موسیٰ وقال حدثنا وکیع قال حدثنا اسماعیل عن قیس قال سمعت خبابا وقد اکتوا یومئذ سبعا فی بطنه وقال لولا ان رسول اللہ صلی اللہ علیہ وسلم نہانا ان ندعو بالموت لدعوت بالموت ان اصحاب محمد صلی اللہ علیہ وسلم مضوا ولم تنقصهم الدنیا بشیء وانا اصبنا من الدنیا ما لا نجد له موضعا الا التراب. وحدثني محمد بن المثنى قال حدثنا يحيى عن اسماعيل قال حدثني قيس قال اتيت خبابا وهو يبني حائطا له فقال ان اصحابنا الذين مضوا لم تنقصهم الدنيا شيئا وانا اصبنا من بعضهم شيئا لا نجد له موضعا الا في التراب. وبه قال حدثنا محمد بن كثير عن سفيان عن العمش عن شقيق بن ابي وائل عن شقيق ابي وائل عن خباب رضي الله عنه قال هاجرنا مع النبي صلى الله عليه وسلم قصه. خباب رضی اللہ تعالیٰ عنہ بیان فرماتے ہیں، اور انہوں نے اپنے پیٹ میں 7 داغ لگوائے تھے. ایک قیم کے ذریعے سے علاج کرنا، طریقہ علاج عربوں میں یہ بھی تھا کہ کسی جگہ بیماری ہو جائے تو اس جگہ پر داغ دے دینا. تو یہ حضور صلی اللہ علیہ وسلم نے اس علاج کو بہت پسند فرمایا ہے، بشرطے کہ وہ خاص انہیں مخصوص بیماریوں کے لیے ہوتا ہے، اس کا ایک مخصوص انداز ہوتا ہے. تو وہ تکلیف ان کے پیٹ پہ ہو گئی تھی تو انہوں نے داغ لگوائے تھے. اس موقع پر انہوں نے یہ حدیث بیان فرمائی، اس کو فرما رہے ہیں، اگر یہ بات نہ ہوتی کہ حضور صلی اللہ علیہ وسلم نے ہم کو موت کی تمنا کرنے سے، موت کی دعا کرنے سے منع فرمایا ہے، اگر حضور نہ منع فرماتے تو میں موت کی دعا کرتا، مر جانے کی دعا کرتا. یہ فرما رہے ہیں، لولا ان رسول اللہ صلی اللہ علیہ وسلم نہانا، اگر ہمیں حضور نے منع نہ کیا ہوتا موت کی دعا کرنے سے تو میں موت کی دعا کرتا، کہ اس دنیا سے تو مر جانا بہتر ہے زندگی سے. ہوا کیا تھا؟ جو چیز ہوئی تھی آپ اس کو دیکھیں گے تو بڑا تعجب کریں گے. فرمایا ہم اصحاب محمد صلی اللہ علیہ وسلم کے بارے میں مجھے یاد ہے، حضرت خباب اپنے بڑے صحابہ کو یاد کر رہے ہیں، وہ خود بھی صحابی ہیں، وہ خود بھی مرتبے کے صحابہ. حضرت خباب کو تو معلوم ہے کس درجے کے صحابی ہیں، کیسے مجاہد ہیں، انہوں نے ابتدا اسلام میں کیے ہوئے. کہتے ہیں کہ ہم اصحاب محمد کو دیکھتے ہیں کہ اس دنیا سے چلے گئے، और दुनिया ने उनमें उनका कुछ नुकसान नहीं किया, दुनिया उनका बिगाड़ नहीं सकी कुछ भी। लोग दुनिया के मिल जाने को समझते हैं कि वो आदमी बन गया शायद, सहाबा दुनिया के उनको लगने को ये कहते थे कि दुनिया ने उनको बिगाड़ दिया, और दुनिया उनका कुछ बिगाड़ नहीं सकी का मतलब दुनिया बहुत आने की कोशिश की लेकिन वो लगे नहीं उससे। दुनिया ने बहुत चाहा कि उनके घर में रहे, उनके खादिमा बने, उनके पास रहे, वो उससे मजे उड़ाएं, लेकिन उन्होंने लगाया ही नहीं, अपने दूर ही रखा उसको अपने से। ये मतलब है लमतन कसूमत दुनिया का, कि दुनिया ने उनका कुछ नुकसान नहीं किया और दुनिया ने उनका कुछ बिगाड़ा नहीं। और हमारा हाल ये है कि दुनिया हमको मिल गई है, वैन्ना असबना मिन दुनिया माला नजीद लहू मौदियान इल्ला तुराब, हम हमें दुनिया मिल गई है। अब फतुहात का जमाना था, ये मुतकद्दिमुल इस्लाम पुराने लोगों में से थे तो लोग हदाया तोहफे बहुत देते थे, और दूसरी बात ये थी कि वज़ाइफ मुकर्रर कर दिए थे हज़रत उमर रज़ी अल्लाह तआला ने बड़े सहाबा के, पुराने सहाबा के, और हज़रत उमर के ज़माने में जो वज़ाइफ आते थे तो आप अंदाज़ा कीजिए कि दुनिया भर से माल गनीमत आता था तो तकसीम होता था, वो अब इनको माल मिल गया तो कहने लगे अब माल इतना आ गया है और सिवाय मिट्टी में लगाने के और कहीं जगह भी समझ में नहीं आ रही है। फरमा माला नजीद लहू मौदियान इल्ला तुरा, मिट्टी में लगाने से मतलब घर बनाना, ये करना वो करना, अरे अब मिट्टी में लगा रहे हैं, बताइए कि जाना हमको है, पैसा हमने मिट्टी में लगा हुआ है, पैसा तो लग गया मिट्टी में, हिसाब वहाँ पे देना है जाके, बताओ क्या थुक बनता है, ये फरमा रहे। इस पर अफसोस कर रहे हैं और इतना अफसोस कर रहे हैं कि अगर मौत की तमन्ना जायज़ होती तो मैं मौत की तमन्ना कर लेता कि दुनिया इतनी आ गई और हमें फंसा लिया उसने, ये बताना। हालांकि फिर भी वो कोई मजा नहीं लेते थे दुनिया से। अब हजरत खब्बाब वगैरह जो दुनिया जो दीन के अंदर मुजाहिदे वगैरह किए थे उनको क्या दिलचस्पी बाकी रह गई थी, उमर का भी क्या तकाजा रहा होगा। चुनाचे अगली रिवायत में ये मजमून है कि हजरत कैस कहते हैं कि मैं हजरत खब्बाब के पास हाजिर हुआ, वो मकान दीवार की इसलाह में लगे हुए थे, एक मकान की अपने मकान की दीवार जो है ना वो ठीक कर रहे थे। फिर उसके बाद उन्होंने ये बात फरमाई कि सहाबा जो थे वो तो चले गए और दुनिया ने उनका कुछ नुकसान नहीं किया और हमारा हाल ये है कि अब हम मट्टी में पैसे लगाने में लगे हुए। हदसना सादु बिन हफ्स قال حدثنا شيبان ويحيى بن محمد بن ابراهيم القرشي قال اخبرني معاذ بن عبد الرحمن ان ابن ابانا اخبره قال اتيت عثمان بن عفان بطهور وهو جالس على المقاعد فتوضا فاحسن الوضوء ثم قال رايت النبي صلى الله عليه وسلم يتوضا وهو في هذا المجلس فاحسن الوضوء ثم قال من توضا مثل هذا الوضوء ثم اتى المسجد فركع ركعتين ثم جلس غفر له ما تقدم من ذنبه قال وقال النبي صلى الله عليه وسلم لا تغتروا। कहते हैं हजरत अब्बान इब्न अबान कि मैं हजरत उस्मान रजी अल्लाह तआला की खिदमत में वजू का पानी लेकर पहुंचा, अतः तो उस्मान बेपहूरी ही बेपहूरिन पहूर वजू के पानी को कहते हैं, मैं वजू करने के लिए उनकी खिदमत में पानी पेश किया। वो बैठे हुए थे लोगों की जगह पर, लोग जो जहाँ लोग जमा हुआ करते हैं उसको मकाइद कहते हैं, जो लोगों के बैठने की, लोगों से बात वगैरह सुनने की जो जगह होती थी वो जगह पर बैठे हुए थे। फतवक आपने वजू फरमाया वहाँ पर, बेहतरीन वजू किया। फिर उसके बाद फरमाया कि मैंने हुजूर सल्लल्लाहु अलैहि वसल्लम को वजू करते हुए देखा है इसी जगह पर और आपने बहुत उम्दा वजू किया था। फिर आपने फरमाया कि हुजूर ने फरमाया उसके बाद कि जो आदमी इस तरह का वजू करे फिर वो मस्जिद में आए फिर दो रकातें अदा करे फिर उसके बाद में बैठा रहे तो अल्लाह तबारक व तआला उसके सारे गुनाह माफ़ कर देते हैं। वजू करने में, दो रकात नमाज पढ़ने में इतना सवाब है। फिर उसके बाद हुजूर सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया ला तगतरु, धोखा मत खाओ। ला तख्तरू, धोखा मत खाओ से मुराद यहाँ पर ला तख्तरू बिल हयात दुनिया है, दुनिया की जिंदगी से धोखे में मत आना, क्योंकि या अय्युहन्ना से नवादल्ला हक्कुन के तहत में है यह हदीस शरीफ। हदसन यही बिन हम्माद बिन قال حدثنا ابو عوانه عن بيان عن قيس بن ابي حازم عن مرداس الاسلمي قال قال النبي صلى الله عليه وسلم يذهب الصالحون الاول فالاول ويبقى حفاله كحفاله الشعير او التمر لا يباليهم الله باله وقال ابو عبد الله يقال حفاله وحصاله। حضور صلی اللہ علیہ وسلم نے ارشاد فرمایا کہ نیک لوگ چلے جائیں گے ایک ایک کر کے, جو اصل صلحاء ہیں نیک لوگ ہیں وہ ایک ایک کر کے چلے جائیں گے اور کچرا رہ جائے گا جیسے جو کے اوپر کا کچرا رہ جاتا ہے یا گیہوں کے اوپر کا کچرا رہ جاتا ہے۔ جب گیہوں اور جو ایک جگہ ہوتے ہیں تو آپ ان کو تھوڑا سا چھلنی کے ذریعے سے آپ ورپیں گے तो ऊपर कचरा कचरा सा आ जाता है, तिनके 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 तिनके। फरमाया कि सब नीचे नीचे से चले जाएंगे और कचरा रह जाएगा, मतलब ये है कि अच्छे अच्छे लोग चले जाएंगे, दुनिया में जो फिर रह जाने वाले लोग हैं वो ऐसे होंगे, धीरे धीरे लोगों के अंदर बदी आ जाएगी, जो अपनी हकीकत के एतबार से शायद बहुत मालदार हों, बहुत हसीन व जमील हों, बहुत पैसे वाले हों, लेकिन असल वो इंसानियत का कचरा होंगे, वो जान कुछ भी नहीं है, इंसानियत कुछ नहीं होगी। उसने फरमाया कि शरीर का कचरा होंगे ये आपने फरमाया भूसा होंगे, या तमर का भूसा होंगे ये आपने फरमाया। ला युबालीहिमुल्लाहु बाला, और हाल ये है कि अल्लाह तबारक व ताला उनकी जरी परवाह नहीं करेगा, अल्लाह ताला को उनकी कोई परवाह नहीं होगी, क्योंकि कोई कदर कीमत वाली अकदार उनमें नहीं रही, तो अल्लाह ताला के पास भी उनका कोई वजन नहीं रहा। जब वजन नहीं रहा तो जाहिर है कि जो कुछ उन पर बीतेगी अल्लाह ताला को भी उसकी कोई परवाह नहीं होगी। حدثني يحيى بن موسى قال اخبرني ابو بكر بن عياش عن ابي حصين عن ابي صالح عن ابي هريره رضي الله عنه قال قال النبي صلى الله عليه وسلم تعس عبد الدينار والدرهم والقطيفه والقميصه ان اعطي رضي وان لم يعط لم يرضى. حضور صلى الله عليه وسلم نے ارشاد فرمایا کہ دینار کا بندہ تباہ ہو جائے اور درہم کا بندہ تباہ ہو جائے اور کپڑوں کا بندہ تباہ ہو جائے، اگر اس کو ملتا ہے تو خوش ہوتا ہے، اگر نہیں ملتا ہے تو ناراض ہو جاتا ہے۔ یہ انسان کی ایک کمزوری پر حضور صلی اللہ علیہ وسلم نے توجہ دلائی ہے اور اس کی اصلاح فرمائی ہے۔ وہ یہ ہے کہ دنیا میں بعض مرتبہ آدمی کو کچھ ملتا ہے، بعض مرتبہ نہیں ملتا ہے، یہ دونوں حالتیں اللہ پاک کی آزمائش کی ہیں۔ جب ملے تو خوشی کا اظہار کرنا چاہیے اور شکریہ ادا کرنا چاہیے، جب نہ ملے تو اللہ سے شکایت نہیں ہونی چاہیے، کیونکہ اس وقت اللہ تبارک و تعالیٰ صبر میں صبر دینا چاہ رہے ہیں، اس کو صبر کی فضیلت دینا چاہ رہے ہیں، اس کو صبر کا عادی بنانا چاہ رہے ہیں، اس کو صبر والی صفت سے موصوف کرنا چاہ رہے ہیں اس کو۔ تو حضور نے فرمایا کہ اگر اس کو دیا جاتا ہے تب تو وہ خوش ہوتا ہے، اگر نہیں دیا جاتا ہے تو وہ ناراض ہو جاتا ہے۔ یہ کیا بات ہوئی؟ دینا اور نہ دینا، یہ دونوں ایک حالت میں آ جانا چاہیے آدمی کے پاس۔ اور پھر یہ ہے کہ آدمی پیسے کو اتنا مقصود بنا لے کہ اس کا بندہ بن کے رہ جائے، حضور نے فرمایا وہ تو بیمار، وہ تو تباہ ہو گیا۔ عبد الدینار اور عبد الدرہم اس کو کہتے ہیں کہ پوری کائنات اور پورا مقصد زندگی جو ہے نا وہی بن کے رہ جائے، اور کچھ کرنا ہی نہیں ہے گویا، اور کسی مقصد کے لیے دنیا میں آیا ہی نہیں انسان۔ حضور نے فرمایا کہ قیامت کے قریب ایک ایسا زمانہ آئے گا کہ ہممہم بطونہم وشرفہم دینارہم ودرہمہم، ان کی ہمتیں جو ہے نا پیٹ ہو کے رہ جائیں گی۔ لوگوں کے قیامت کے قریب لوگوں پر ایسا وقت آ جائے گا کہ ٹارگیٹ جو ہے نا وہ پیٹ ہو جائے گا، کسی طریقے میں پیٹ بھرے، کسی طریقے میں پیٹ کا کام ہو، مطلب اس کے علاوہ کوئی بڑا مقصد ہی دماغ میں نہیں ہے، کوئی بڑا کام ہی دماغ میں نہیں ہے، کوئی بڑی چیز ہی دماغ میں نہیں ہے، بہت کچھ ہو گیا تو یہ کہ پڑھ پڑھ کے کیا کرنا ہے، کوئی ڈگری لینا ہے، کائے کو تاکہ پیٹ چلے۔ اور جناب والا اس کے بعد میں جب ڈگری لے لی اور کام پہ لگ گئے تو اب کیا کر رہے ہیں، تو بولے میں بڑا جاب کر رہا ہوں، کتنے گھنٹے کر رہے ہیں، اتنے گھنٹے کر رہا ہوں، کائے کو پیٹ کو، ذہن میں کچھ اس سے آگے چیز ہی نہیں رہی۔ تو یہ حضور نے فرمایا کہ یہ صحیح نہیں ہے بات، ٹھیک ہے کماؤ بھی، پیٹ کی فکر کرو بھی، لیکن یہ کہ ستاروں سے آگے جہاں اور بھی ہیں، کچھ اور کام بھی ہیں انسان کو کرنے کے، کچھ اور مقاصد زندگی بھی ہیں، اور وہ اصل آخرت ہے، اللہ کو راضی کرنا، اللہ کے دین پر چل جانا، اللہ کے دین کو پھیلا دینا، اللہ کے دین کی محنت کرنا، اللہ کے دین کی کوشش کرنا، اللہ کے دین کو سیکھنا، اس کو سکھانا، اس کو عام کرنا وغیرہ وغیرہ۔ لا لا سیاتی علی الناس زمان هممهم بطونهم وشرفهم دینارهم ودرهمهم، اور ان کی عزت کا معیار پیسہ ہو جائے گا، جس کے پاس زیادہ پیسے ہیں وہ عزت والا، اور جس کے پاس پیسے نہیں ہیں وہ بے عزت۔ صحابہ کے زمانے میں یہ چیز بالکل نہیں تھی، فقیر سے فقیر آدمی انتہائی عزت والا ہوتا تھا اگر اس کے پاس میں دینداری اور تقویٰ ہوتا، اور امیر سے امیر آدمی انتہائی بے عزت ہوتا تھا، بے قیمت ہوتا لوگوں کی نگاہوں میں اگر اس میں تقویٰ اور پرہیزگاری کی کمی ہوتی تھی، کوئی گھاس بھی نہیں ڈالتا تھا اس کو جس کے پاس تقویٰ طہارت کی کمی ہوتی، اور اس آدمی کو سر پر بٹھا لیا جاتا تھا جس کے پاس تقویٰ طہارت ہوا۔ حضرت بلال کے پاس میں کیا تھا، حضرت عمار کے پاس میں کیا تھا، حضرت یاسر کے پاس میں کیا تھا، حضرت خباب کے پاس میں کیا تھا، مہاجرین جو فقراء جو پہنچے ہوئے تھے وہاں پر، جس کو قرآن نے فقراء کہا، من فقراء المہاجرین الذین اخرجوا من دیارہم واموالہم یبتغون فضلا من اللہ ورضوانا وینصرون اللہ ورسولہ، تم زکات کا مال ان فقراء کے دو جو مہاجر ہیں اور جو اپنے گھروں سے نکال دیے گئے ہیں اور اپنے مالوں سے نکال دیے گئے ہیں، مال بھی ان کا کھینچ کے چھوڑ دیا گیا اور جائیدادیں ان کی کھینچ کے ان کو چھوڑ دیا گیا، اور ان کی نیت صرف اللہ کی رضا ہے، یبتغون فضلا من اللہ ورضوانا وَيَنصُرُونَ اللَّهَ وَرَسُولَهُ، اور وہ اللہ رسول کی مدد میں لگے ہوئے ہیں، اولئک هم الصادقون، یہ لوگ بالکل سچے لوگ ہیں، تم ان کی مالی مدد کرو، یہ اللہ نے ایک جگہ پر بیان فرمایا تھا۔ اندازہ لگاؤ کہ مہاجرین کو اللہ نے خود فقیر قرار دے دیا، سرٹیفائڈ فقیر، سرٹیفکیٹ ان کو فقر کا، ये तो मसरफ है जकात के, ये बताया अल्लाह ताला ने, मगर जितने महाजरीन थे उनका मरतबा अंसार से भी बड़ा हुआ था। महाजरीन को बड़ा मरतबा था। तो ये कियामत की निशानियों में से है कि जिसके पास जितना पैसा वो उतना ज्यादा मुआज़्ज़ज़, जिसके पास पैसा नहीं वो बेचारा गरीब और जलील। इज्जत और जिल्लत और बड़ाई और छोटाई लोगों के नजदीक कदर और नाकदरी जो है वो सिफात की बुनियाद पर है, अमाल की बुनियाद पर है। आदमी जितने अच्छे अमल वाला है वो उतना ज्यादा मुआज़्ज़ज़ है चाहे फटे पुराने हाल में, और जितना ज्यादा बुरे अमल वाला है वो उतना ही नाकदरा है चाहे वो कितने ही आला से आला मुर्तफा हालत में वो रहता हो। आज कदरें बदल गई, नतीजा उसका ये है कि अच्छी अच्छी लोकेलिटी, अच्छा मोहल्ला, अच्छी कॉलोनी वो समझी जाती है जहाँ खूब पैसे वाले आरामदेह मुरफ्फोल हाल लोग रहते हैं, कभी नमाज न पढ़े हों, बेहूदगी उनके पास आला दर्जे की हो, बदतमीज़ किस्म के हों, मजहब पसंद न हो, दहरियत मिजाजों के अंदर हो, कुरान हदीस पर रिमार्क करते हों, इस्लाम का मजाक उड़ाते हों, और उस सोसाइटी में अपने अपने बच्चों को छोड़ेंगे कि ये बड़े लोग हैं इनके साथ में अपने बच्चों को उठना बच्चों को उठने बैठने देना चाहिए। हालांकि वो सबसे घटिया दर्जे के लोग होते हैं, जिनके पास दीन नहीं वो घटिया दर्जे का है, हमें यही चीज़ सिखाई गई, जिनके पास दीन नहीं वो घटिया दर्जे का है, जिसके पास दीन है वो बढ़िया दर्जे का है। حدثنا ابو عاصم عن ابن جريج عن طه قال سمعت ابن عباس رضي الله عنهما يقول سمعت النبي صلى الله عليه وسلم يقول لو كان لابن ادم واديان من مال لابتغى ثالثا ولا يملا جوف ابن ادم الا التراب ويتوب الله على من تاب. حضور صلى الله عليه وسلم کو فرماتے ہوئے سنا ابن عباس رضی اللہ تعالی عنہما نے کہ اگر آدم کے ابن آدم کے لیے یعنی انسان کے لیے ابن آدم میں لڑکے لڑکیاں سب ہیں مرد بھی ہیں عورتیں بھی ہیں تعبیر کیا جاتا ہے انسانوں کو ابن آدم سے چونکہ سب آدم کے اولاد ہیں اگر ابن آدم کے واسطے دو جنگل ہو جائیں مال کے تو وہ تیسرے کی تلاش میں رہے گا دو جنگل ہو جائیں تو وہ تیسرے کی تلاش میں رہے گا مجھے ایک صاحب کہنے لگے جب ہم امریکہ آئے تو ہمارے ذہن میں تھا کہ 1 لاکھ 1.5 لاکھ روپے کما کے چلے جائیں گے اور اپنے گاؤں کو جا کے یہ دھندہ کر لیں گے وہ 1.5 لاکھ حاصل ہو گئے تو پھر ہم نے سوچا کہ اس سے کیا ہوتا ہے پھر اس کے بعد میں مہینے میں 1.5 لاکھ حاصل ہونا شروع ہو گئے ہم نے سوچا کہ اس سے تو کچھ بھی نہیں ہوتا اور اس کے بعد 10 سال گزر گئے 15 سال گزر گئے اور ابھی اسی میں ہے کہ اس سے اگر میں اس حالت میں جاؤں گا تو وہاں کیسے رہوں گا کیسے وہاں پہ کروں گا کیا وہاں جا کے یہ کیفیت انسان کی ہے وہ اسی وجہ سے وہ پیچھے کا جو سبق ہے قناعت والا بس وہ ہے آدمی کو تسلی دینے والا آگے کا سبق کبھی تسلی نہیں دے سکتا آدمی کو بتایا کہ لوکا میں ابن آدم وادیان اگر ابن آدم کو دو وادی ہو جائیں مال کی لبتغا ثالثاً تو تیسرے کی تلاش ضرور کرے گا ولا یمل جوف ابن آدم الا التراب اور نہیں بھرتی ابن آدم کے پیٹ کو مگر مٹی ابن آدم کو جب خبر میں لے جا کے پٹکتے ہیں اور اس کا پیٹ پھولتا ہے اور پھٹتا ہے اور پھر اس میں مٹی بھر جاتی ہے تب اس کا پیٹ بھرتا ہے یہ حضور فرماتے ہیں اس سے پہلے تو یہ ہے کہ ہمارے بھائی صاحب فرمایا کرتے ہیں ہمارا جمال صاحب کہ یہ دوزخ ہے انسان کیا ہے یہ خود ہی دوزخ ہے وہ دوزخ اصل میں زخ کے معنی سوراخ کے ہیں تو دوزخ ایک اوپر سے ڈالنے کا ایک نکالنے کا اب ظاہر ہے کہ جو چیز ایسی ہوگی تو اس میں تو بھرنے کا کوئی سوال ہی نہیں ہوتا بس جتنا چاہے ڈالو جتنا چاہے ڈالو جتنا چاہے ڈالو پھر آدمی فارغ ہوتا رہتا ہے پھر ڈالتے جاؤ تو وہ حرص کا بھی وہی مزاج بن جاتا ہے جیسے فزیکلی طور پر کیفیت ہو جاتی ہے اس میں بھی ویسے ہی ہوتا ہے ایک طرف سے جاتا رہتا ہے پھر ایک طرف سے آدمی کو ہرس لگتی رہتی ہے ولا یملا جوف ابن آدم الا التراب اور نہیں بھرتا ابن آدم کا پیٹ مگر مٹی پھر حضور صلی اللہ علیہ وسلم ارشاد فرما رہے ہیں ویتوب اللہ علی من تاب اور توبہ فرماتے ہیں اللہ تعالیٰ متوجہ ہوتے ہیں اللہ تبارک و تعالیٰ اس آدمی پر جو اللہ تعالیٰ کی طرف متوجہ ہوتا ہے یہ اللہ کی عادت ہے کہ کوئی کتنا ہی پہلے کچھ کر چکا ہو لیکن اگر کوئی اپنے کو ٹھیک کر لینا چاہ رہا اللہ تعالیٰ ہر وقت ریڈی میں ٹھیک ہے آ جا ان کے پاس یہ ہے کہ آدمی اپنے اخلاق میں خراب ہو چکا ہو اپنی عادتوں میں خراب ہو چکا ہو کسی بھی چیز میں بھی کتنی غلطی میں مبتلا ہو چکا ہو اگر وہ اللہ تبارک و تعالیٰ کی طرف متوجہ ہوگا تو اللہ تعالیٰ اس کی طرف فوراً متوجہ ہو جائیں گے ایک دروازہ بڑا کھولا ہوا ہے انہوں نے اور بندے کی کمزوری سے واقف ہیں کہ یہ تو صبح سے شام تک مبتلا ہی مبتلا ہے تو اس کے لیے انہوں نے بالکل چونکہ اللہ کے پاس تأثر نہیں ہے کہ متاثر ہو جائے اچھا تو 3 مرتبہ غلطی کرا نا اب تو بالکل نہیں بخشوں گا اچھا 4 مرتبہ کر دیا اچھا 5 مرتبہ ہو گیا اب تو بخشنے کا سوال ہی نہیں پیدا ہوتا نہیں بلکہ اللہ تبارک و تعالیٰ اس سے ناراض ہو جاتے ہیں جو کسی کو مایوس کرے एक आदमी ने बहुत ज़्यादा गलतियाँ की, बहुत ज़्यादा जुल्म किए, एक आबिद के पास में गया और उससे कहा कि मैंने इतना ज़्यादा लोगों का कत्ल किया है, ये किया है, कोई गुनाह मैंने नहीं छोड़ा है, अल्लाह मुझे माफ़ करेगा? तो उसने कहा तुझे तो माफ़ करने का सवाल ही नहीं पैदा होता, तुझे तो पिटना ही पिटना है। उस ज़माने के जो बनी इसराइल का किस्सा हुजूर ने बयान फरमाया, उस ज़माने के पैगंबर के पास वही आई और जाके बोलो कि इसको बख्शा और उसके लिए सज़ा तय कर दी, इसको बख्शा और उसके लिए सज़ा तय कर दी। तो ये क्या हुआ? वो तो बेचारा बहुत मुत्तकी परहेजगार था। तो कहा कि उसको क्या हक पहुंचता है मेरे बंदे को मायूस करने का, उसने मेरी रहमत छोटी समझी, उसको क्या हक पहुंचता है, मैं चाहे सजा दूँ चाहे माफ़ करूँ। उसको तो हमेशा यही आरजू दिलानी चाहिए थी कि हाँ माफ़ कर देगा अल्लाह ताला, क्यों मेरे पास क्या है? अगर बंदे आसमान से लेके ज़मीन से लेके आसमान तक के भर के गुनाह लेके जाएं तो हदीस में आता है कि तौबा अगर कर ले तो मैं उससे बड़ी रहमत लेके उधर से आता हूँ। किराबुल अर्ज, जमीन भर के अगर किसी के गुनाह हो तो मायूसी नहीं है वहां पे। गुनाह पर जुरत का सबक देने के लिए नहीं है, बल्कि गुनाह के बंदे को अल्लाह से मोहब्बत पैदा करने और जोड़ने के लिए है हदीस। वो असल में हर हदीस का एक सेंस होता है, एक मतलब होता है, उसमें यह है कि अल्लाह पाक की रहमत बहुत बड़ी है और अल्लाह से मायूसी किसी दर्जे में नहीं, कहीं पर भी जाके नहीं होती है। इस वजह से अल्लाह ने वयतूबुल्लाहु अला मन ताबा का दरवाज़ा, इन्नल्लाहु तआला यक़बलु तौबतल अब्द मा लम युग़र्र, जब तक गरगरे में ना आ जाए बंदा उस वक्त तक अल्लाह ताला उसकी तौबा कबूल करते ही रहते हैं, और जब तक सूरज बजाए मशरिक़ के मगरिब से ना निकले उस वक्त तक तौबा का दरवाज़ा खुला हुआ है। और एक मरतबा, 10 मरतबा, 100 मरतबा, 1000 मरतबा, 50,000 मरतबा गलतियाँ हुई, अल्लाह तबारक व ताला के पास तासुर नहीं है, ठीक है तौबा कर लो। अब 50-50 साल तक, 60-60 साल तक आदमी शिर्क में, कुफर में, दहरियत में रहता है, शराब में, कबाब में रहता है, अगर काउंट किया जाए तो कितनी मरतबा उसे गलती हुई होगी। एक आदमी शराब पीने का आदी है, 50 साल पिया, कितनी मरतबा पियाऊंगा? 50,000 तो हो गए, और किस किस लाइन से उसने गलतियाँ नहीं की होंगी। तौबा करे, एक कलमा तौबा का सच्चे दिल से बोलता है तो अल्लाह तबारक व ताला पूरा हिसाब साफ कर देता है। मैं तो अल्लाह वाला मन तौबा बताना यही चाहते हैं कि अगर किसी आदमी से कोई गलती हो गई है तो तौबा कर ले। ये इसके बाद वाली रिवायत इसी मजमून की है जिसमें है, फरमाते हैं सुन्नत रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम यकूल, मैंने हुजूर सल्लल्लाहु अलैहि वसल्लम को फरमाते हुए सुना है, लो अन्न इब्ने आदम मिस्ल वादिन मालन, अगर इब्ने आदम के लिए एक वादी के बराबर माल, वादी कहते जंगल भर के माल हो जाए, ला अहब्ब अन्न लहू इलैहि मिस्लहू, तो जरूर इस बात से, इस बात को महबूब रखेगा कि उसके लिए और उस जैसे और इतना कम से कम हो जाए। वला यमलहु عین ابن آدم الا التراب, और यहाँ यह है कि इब्न आदम की आंखों को तो सिवाय मिट्टी के और कोई चीज़ नहीं भर सकती। वह यतूब अल्लाह अला मन तौबा, इसमें भी है अल्लाह तबारक व ताला तौबा कबूल करता है उसकी, जिसको अल्लाह तबारक व ताला, जो अल्लाह ताला की तरफ तौबा करता है। तीसरी रिवायत के करीब करीब यही मजमून है, नबी सल्लल्लाहु अलैहि वसल्लम फरमाया करते थे, लो अन्न इब्न आदम उतिया वादियन मलअन मिन ज़हबिन, अगर इब्न आदम को दे दिया जाए एक जंगल भर के सोना, एक जंगल भर, एक पूरी जमीन खाली नहीं बल्कि उस भर के सोना अगर दे दिया जाए, अहब इलैहि सानियन, तो वो दूसरे जंगल भर के सोने को ख्वाहिश करेगा। वलव ओतिया सानियन, चलो और अगर दूसरा दे दिया गया उसको, तो अहब इलैहि सालिसन, तो वो ख्वाहिश करेगा कि एक और हो जाए तो उसमें क्या हरज है, तीसरे की वो ख्वाहिश करेगा। वला यसुद्दु जौफ इब्न आदम इल्ला तुराब व यतूबुल्लाहु अला मन ताब, अल्लाह तबारक व तआला हमारे दिलों को भी गनी गिना नसीब फरमा दे, चूँकि हुज़ूर ने फरमाया अलगिना गिना नफ्स, असल है दिल का गिना कि दिल में आदमी के किनात हो और हिर्स ना हो, क्योंकि हिर्स जो है ये पूरी बुराइयों की जड़ है। हुब्ब दुनिया रास कुल्ली खतिया, दुनिया की मोहब्बत ही हर बुराई की जड़ है। अल्लाह तबारक व तआला इस खसीस हरकत से, इस खसीस सिफत से हम सब की हिफाजत फरमाए। اللهم صل على سيدنا مولانا محمد وبارك وسلم، ربنا ظلمنا انفسنا وان لم تغفر لنا وترحمنا لنكونن من الخاسرين، اللهم انك عفو كريم تحب العفو فاعف عنا يا كريم، اللهم ات نفوسنا تقواها وزكها انت خير من زكاها انت وليها ومولاها، اللهم جنبنا الفواحش ما ظهر منها ما بطن، ربنا تقبل منا انك انت السميع العليم وتب علينا انك انت التواب الرحيم، وصلي وسلم وبارك على سيدنا مولانا محمد وعلى اله واصحابه اجمعين. رحمتك يا رحمن.